नेपाली गजल को संरक्षण संवर्धन तथा चर्चा परिचर्चा गर्ने यो कार्यक्रम गजल 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 बिम्ब
नमस्कार अनि हार्दिक स्वागत छ नेपाली गजलको संरक्षण सम्वर्धन चर्चा परिचर्चा गर्ने एक गजल विशेष रेडियो कार्यक्रम गजल बिम्बमा। आदरणीय मित्रहरू, तपाईले हरेक हप्ताको यसै समयमा काठमाडौँमा रेडियो बागमती एफएम 107.4 मेगाहर्ज, बाँकेको नेपालगंजमा रेडियो बागेश्वरी एफएम 94.6 मेगाहर्ज, लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 मेगाहर्ज, टिकापुर कैलालीमा कायोट्स एफएम 91.8 मेगाहर्ज र मगलसेन अछाममा रेडियो सोसाइटी एफएम 89 मेगाहर्जको रेडियो तरंगबाट कार्यक्रम गजल बिम्ब सुन्दै आउनु भएको छ। आजदेखि हामी दुईवटा मीडियामा थपिएका छौं। गजल बिम्बको यो प्रस्तुति दुईवटा संचार माध्यमबाट बज्दैछन्। आजदेखि तपाईँलाई जानकारी गराउन चाहन्छु, बाँकीको नेपालगंजमा रेडियो भेरी आवाज 95.6 मेगाहर्जको रेडियो तरंगबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। त्यसै गरी काठमाडौँमा अक्सिजन मीडिया ग्रुपद्वारा संचालित अनलाइन रेडियो अक्सिजनबाट पनि हामी गुन्जिरहेका छौं, जसको वेबसाइट www.onlineradiooxygen.com मार्फत तपाईँले सुन्न सक्नुहुन्छ। र यो कार्यक्रमलाई अझ पृथकपन बनाउँदैछौ। आगामी दिनमा विभिन्न संचार माध्यमबाट बजाउने प्रयासमा हामी अगाडि बढेका छौं, सक्रियतापूर्वक लागिरहेका छौं। धेरै मीडियाका साथीहरूले सहयोग गर्नु भएको छ, उहाँहरूको यो सहयोगी हातका लागि धेरै धन्यवाद दिन्छु। कार्यक्रम गजल बिम्ब नेपाली गजल विशेष रेडियो कार्यक्रम हो। गजलका उद्देश्यहरू के हुन्, गजलका सिद्धान्तहरू के हुन्, त्यसको विषयमा हामीले चर्चा परिचर्चा गर्दै आएका छौं। हामीले विभिन्न गजलकारसँग अन्तर्वार्ता लिन्छौं, विभिन्न हाम्रो इमेल ठेगानामा फेसबुक ठेगानामा प्राप्त भएका गजल वाचन गर्छौं र त्यसरी नै गजल बिम्बको व्यवसायलाई अगाडि बढाउँदै आएका छौं। आज पनि उपस्थित भइसकेको छु म कार्यक्रम संचालक रोहित शाही अनुरागी। मित्रहरू, तपाईँले यति बेला रेडियो मार्फत सुन्ने अवसर पाउनु भएको छैन भने यो कार्यक्रम तपाईँ www.chisapaninepal.blogspot.com मार्फत जति बेला पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। कुनै दिन अतिथि गजलकारलाई स्टुडियोमा निम्ति आउँछौ, कुनै दिन फेसबुक इमेल ठेगानामा प्राप्त भएका गजलहरू वाचन गर्छौं, कुनै दिन विभिन्न पत्रिकाहरूबाट साभार गरेर गजल वाचन गर्छु। यसरी नै कार्यक्रम गजल बिम्बको व्यवसायले हामीले अगाडि बढाइरहेका छौं। आजको गजल बिम्बको व्यवसाय कसरी अगाडि बढ्छ भनेर थुप्रै मित्रहरूलाई अवगत छ। मैले सामाजिक सञ्जाल फेसबुक मार्फत पनि सार्वजनिक गरिसकेको छु र कतिपयले सामाजिक सञ्जाल फेसबुकमा हेर्नुभएको छैन भने अनुमान गर्ने बाटो पनि म दिलाउन चाहन्छु। उहाँको एउटा साङ्गीतिक गजल राखेर मैले कार्यक्रमको शुभारम्भ गर्नुपर्छ। मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन, भागेर जाउँ कुन ठाउँ जाउँ मान्छे नमर्ने सहर हुँदैन। चलचित्र नाई नबन्नु ल दुईबाट हामीले यो साङ्गीतिक गजल राख्छौँ र उक्त चलचित्र त्यही गीतसँगै अगाडि बढेको छ, त्यही गीतकै कथावस्तुमा समेटिएको छ र यस्तो गीतका रचनाकार आजको गजल बिम्बको अतिथि हुनुहुन्छ। तपाईँले अनुमान गर्दै जानुहोस्, म कार्यक्रमको शुभारम्भ गर्छु यो साङ्गीतिक गजलबाट। मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन भागेर जाउँ कुन ठाउँ जाउँ मान्छे नमर्ने सहर हुँदैन। यो गीतका रचनाकार को हुनुहुन्छ त तपाईले अनुमान गरिसक्नुभयो। तसर्थ तपाईँको धैर्यतालाई मैले टुटाउन चाहन्न, उहाँको सुरुमा मैले परिचय खुलाउन चाहे। कार्यक्रममा विक्रम सम्मत 2010 साल पौष 21 गते सिन्धुली जिल्लाको हतपत्ते गाविसमा जन्मिनु भएको थियो। 2028 सालदेखि गीत लेख्न थाल्नुभएका गीतकार आजको अतिथि। उहाँको गीतको रेकर्ड चाहिँ 2033 सालमा आएर मात्र सम्भव भएको थियो। म भक्त हुँ यो देशको बोलको उक्त बोलको गीत स्वर्गीय पाण्डव सुनवार र सुरेश श्रेष्ठको स्वरमा रेकर्ड भएको थियो। उहाँका गीतहरू निकै चर्चित गीतहरू तपाईँले सुन्नु भएको छ। बाधा परुन जति नै ढुकढुक गर्छ यो छाती, मनका सबै बोझहरू यी हल्लाहरू हुन्, के भूल भयो प्रिया मसँग बोल्दिनौ, मेरो संसार तिमै हो, लगायतका कर्णप्रिय गीतका सर्जक, नेपाली कथानक चलचित्र आन्दोलनबाट चलचित्र गीत लेखन शुरू गर्नुभएको हो। हालसम्ममा उहाँको त्रिवेणी, बसाई, हिम्मत लगायतका चलचित्र, भिडियो चलचित्रमा र अन्य गरी करिब 300 गीत रेकर्ड भइसकेका छन्। उहाँका एक फूल अनेक पत्र, गीतकार कृष्णहरि बराला, सिर्जना र समालोचना र गीत, सिद्धान्त र इतिहास नाम पुस्तक तथा रिसाई देउन बिन्ती, हल्लाहरू, पहिलो भेट, बिम्ब, सफलता, माया बैगुनी आदि क्यासेट तथा सिडी एल्बमहरू समेत प्रकाशित भइसकेका छन्। नेपाली गजलमा विद्या भारती पनि गरिसक्नु भएको छ। अब चाहिँ अनुमान पक्कै पनि गर्नुभयो तपाईँले। हुन त तपाईँले अगाडिको गीतबाटै अनुमान गरिसक्नुभयो, उहाँको परिचय पनि मैले खुलाएँ। आज डाक्टर कृष्णहरि बराल गजल बिम्बको अतिथि हुनुहुन्छ। विशेष रूपमा उहाँसँग आज गजलको सिद्धान्त र यसका विषयमा हामी धेरै चर्चा परिचर्चा गर्नेछौँ। अब उहाँसँग हामी कुराकानी गर्छौँ। यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद।
म सुरुमै तपाईँलाई यो प्रश्न गर्न चाहन्छु सर।
हजुर।
अब गजलमा विवाद आएको छ, अस्ति बहस पनि भयो।
हजुर।
बहसमा थुप्रै किसिमका कुराकानी पनि निस्के, निष्कर्ष पनि भयो। हजुरको विचारमा गजलमा विवाद आउनुको मुख्य कारण के होला जस्तो लाग्यो?
पहिलो कुरा चाहिँ विवाद आउनुको मुख्य कारण अध्ययनको कमी हो, म चाहिँ त्यो भन्छु। होइन, केही विवादै छैन। अब साहित्यका के खास विधाहरू छन् त्यसलाई हामी भनौँ न, एउटा दृश्य काव्यको रूपमा नाटक छ, त्यसपछि कविता छ एउटा विधा, आख्यानमा कथा उपन्यासहरू छन्, निबन्ध छ, होइन, कविताकै एउटा सब जेनर भन्छौँ हामी, उपविधाको रूपमा गजल आइरहेको हामी पाउँछौँ। र यो कविताका पनि विभिन्न रूप छन्, लघुत्तम रूप, लघु रूप, त्यसपछि मझौला रूप, अनि वृहत रूप। वृहतमा महाकाव्य पर्छ, मझौलामा खण्डकाव्यहरू पर्छन्, अनि लघु रूपभित्र चाहिँ यी जुन छोटा कविता र गजल गीतहरू पर्छन्। अर्को लघुत्तम रूपभित्र चाहिँ छोटा छोटा कविताहरू, हाइकुहरू, ताङ्काहरू, मुक्तकहरू पर्छन्। अब यो भइसकेपछि त्यो कविताका विभिन्न जुन रूपहरू छन् नि, अरू त्यो अरू डिभाइसेजहरू छन्, त्यो को आफ्नो धर्म हुन्छ, आफ्नो पहिचान हुन्छ, आफ्नो परिचय हुन्छ। अब त्यो पहिचान भनेको के हो त भन्दा नि, अब कविताका विभिन्न रूप भन्दा, अब जापानी हाइकु पनि त नेपालीमा लेखिन्छ, होइन, त्यो तीन पङ्क्तिमा हुनै पर्छ, तीन पङ्क्तिदेखि बाहेक वर्ता लेखेर घडीबडी गरेर हामीले यहाँ हाइकु लेख्या हो भयो भने पनि जापानिजहरूले त मान्दैन, होइन, त्यसको एउटा रूप छ। अङ्ग्रेजीमा सोनेट भन्ने एउटा रूप छ, त्यो 14 पङ्क्तिमा हुनै पर्छ र खास प्रकारको राइमिङ सिस्टम, त्यो अनुप्रासकै अन्त्यानुप्रास हुनै पर्छ। अब फर्द छ पर्सियन, 2 पङ्क्तिको हुनै पर्छ, 2 पङ्क्ति हो राइमिङ मिलेको, होइन, त्यस्तै गजल पनि एउटा कविताको एउटा रूप हो, त्यसको आफ्नो पहिचान छ, क्या आफ्नो अनुहार छ, आफ्नो बनोट छ। त्यो बनोट के हो त सबभन्दा बुझौँ भने केही पनि विवाद देखिँदैन। त्यो बनोट के हो भन्नुहुन्छ भने, गजल शेरहरूमा रचित हुन्छ, शेर भन्छौँ नि हामी, त्यसलाई श्लोक भने पनि भयो, अब हामीले बुझ्नको लागि क्या नेपालीमा, अब उनीहरूले शेर भन्छ, अरबी भाषामा शेर भन्छ, 2 पङ्क्तिको एउटा शेर हुन्छ, र त्यो शेर हुनको लागि बराबरी, क्या बराबरी अक्षर कम्तीमा हुनै पर्छ, त्यो समानान्तरता भन्छौँ हामी, क्या प्यारेलल हुनु पर्यो। अब एउटामा 16 छ भने अर्कोमा पनि 16 हुनु पर्यो, एउटामा 16 छ अर्कोमा 20 गऱ्यो भने त्यो शेर नै हुँदैन, मिल्नु पर्यो, त्यो शेर नै हुँदैन, अक्षर मिल्नु पर्यो कम्तीमा। अब मात्रा एउटा कुरा हो, बुझ्नुपर्ने कुरो के, अब त्यो शेरहरू हुन्छन्, त्यो तीन वा तीनभन्दा बढी हुनै पर्यो, अनि त्यसपछि त्यो शेर माथिदेखि तलसम्म एउटा छन्दमा कम्तीमा आक्षरिक, लघु गुरु पनि मिलेको वर्ण मात्रै छ नि संस्कृतमा, जुन त्यस्तै प्रकारको छन्द भए त भइगयो, नभए पनि कम्तीमा अक्षर काउन्टिङ मिल्ने क्या त्यो प्रकारको हुनु पर्यो। अनि त्यो पाँचवटा शेर छ भने पाँचवटा आफैमा कम्प्लिट क्या, त्यो माथिको दुई पंक्तिले तलको अर्को शेरमा गएर अर्थ पूरा गर्न पाइँदैन।
भनेपछि अब जस्तो शेरको अब फरक
आफै आउनु पर्यो, हजुर आफै कम्प्लिट अर्थ। जस्तै एउटा उदाहरण दिउन् त्यो ग्रामेटिकल्ली पनि र त्यो अर्थको हिसाबले पनि। उदाहरणको लागि म एउटा भन्छु, तिमी मलाई माया गर्छौ भने तिमी मेरो लागि मर्छौ भने, काफिया पनि आयो गर्छौ मर्छौ भने, भने रदिफ पनि आयो, अक्षर पनि बराबरी छ होइन। अब शेर हुनुपर्ने गजलको शेर, तर त्यो हुँदैन गजलको शेर। किन हुँदैन भने तिमी मलाई माया गर्छौ भने मेरो लागि मर्छौ भने के त त्यसपछि एउटा जिज्ञासा बाँकी रह्यो नि त। किनभने सिद्धान्त भन्ने कुरो संसारमा एउटै हुन्छ होइन, नेपालको लागि गजलमा एउटा सिद्धान्त, भारतको लागि अर्को सिद्धान्त, उहाँ फारसीमा इरानमा अर्को सिद्धान्त, अरबमा अर्को सिद्धान्त, अफगानिस्तानमा अर्को सिद्धान्त त हुँदैन, संसारको एउटै हुन्छ। त्यसकारण हामीले चाहिँ अब भनौँ न त्यस्ता किसिमका गद्यमा गजल लेखेर अनि यो हामीले गजल बनायौँ भनेर हिँड्यो भने पनि अर्को देशकोले मान्दैन, हाम्रै पछि आउने पिँढीले पनि मान्दैन। त्यसकारण यसलाई विवाद छ भन्ने होइन कि त्यो गजलै होइन।
जस्तो अब गजलको मैले प्रवृत्तिको विषयमा कुरा गर्दै थिएँ, जस्तो गजल कोमल विधा हो भनी छ, जस्तो कविता जस्तो मजाले गाली गर्न पाइने हो कि नारा जुलुस गर्न पाइने हो कि, यसको प्रवृत्ति कस्तो गजलको वास्तवमा?
विषयवस्तु तपाईँले सब्जेक्ट म्याटरको कुरा ल्याउनुभयो, कन्टेन्टको कुरा ल्याउनुभयो, विषयको कुरा ल्याउनुभयो। यो ब्रह्माण्डमा भएका सम्पूर्ण कुराहरू गजलमा अटाउँछन्, ढुक्क भएर लेख्नु भए हुन्छ। अब कसै कसैले भन्ला नि प्रेम थियो पहिले त्यही हुनुपर्छ, यो जरुरी होइन होइन। र यहाँ पहिले लेखे रक्सीकै बारेमा मात्रै लेख्नुपर्छ, यो पनि जरुरी होइन। संसारका हरेक कुरा गजलमा प्रयोग भएका छन्। कन्टेन्टको लागि गजलमा यो चाहिँ विषय हुनुपर्छ भन्ने प्रतिबन्ध, राजनीतिक विषय पनि हाल्न सक्नुहुन्छ, आर्थिक विषय पनि हाल्न सक्नुहुन्छ, सामाजिक विषय पनि हाल्न सक्नुहुन्छ। तर कुरो के हो भने त्यो विषय आउँदा कलात्मक रूपमा आउनु पर्यो, कला भएर आउनु पर्यो क्या, नाङ्गो ठाडो आउनु भएन। प्रेम पनि नाङ्गो नेकेट अश्लील आउनु भएन नि होइन, घुमाएर एउटा पर्दाभित्र बसेर आउनु पर्यो नि। बस हरेक कुरो साहित्य भन्ने बित्तिकै साहित्यको एउटा कला हुन्छ क्या, त्यसलाई अलङ्कारहरू भन्छौँ हामी, बिम्ब प्रतीकहरू भन्छौँ हामी, त्यो भित्र बाँधिएर फिलिङ्स हुन्छ, त्यसमा बाँधिएर आयो भने त्यो उत्कृष्ट हुन्छ। यत्तिकै सिधै हुन्छ नि, एकदम अनेक अर्थ नआउने गरी एउटै अर्थ आउने गरी ढ्याकढुक पारेर लेखिन्छ नि, अनि सोझै त्यो प्रतीकहरू नहारिकन, बिम्ब नहारिकन, अलङ्कार नहारिकन, त्यो चाहिँ त्यति उत्कृष्ट हुँदैन।
जस्तो गजलमा आगन्तुक शब्दहरू ल्याउन मिल्यो कि मिलेन,
त्यो हेर्नुहोस्। आगन्तुक
जस्तो अङ्ग्रेजी मैले अङ्ग्रेजी भाषाहरू प्रयोग गरेर गजल लेखिएका छन्,
त्यो प्रतिबन्ध छैन। त्यो प्रतिबन्ध यो भाषाको शब्द चाहिँ यहाँ हाल्न पाउँदैनस् भन्ने कुरा होइन। एउटा कुरा के छ, के बुझ्नु जरुरी छ भने साहित्यकारलाई एउटा लाइसेन्स दिएको छ क्या, त्यो लाइसेन्सलाई हामी अङ्ग्रेजीमा पोएटिक लाइसेन्स भन्छौँ। त्यो पोएटिक लाइसेन्स भनेको काव्यात्मक अनुमति पत्र, नेपालीमा यसरी बुझौँ। भन्न खोजेको कुरो के भने कविले कुनै शब्दलाई, हाम्रो शब्द जुन प्रयोग गर्छौँ नि त्यसलाई जस्ताको तस्तै प्रयोग गर्न पनि सक्छ, त्यसलाई यताउति भाँचभुज पारेर बटारेर अर्कै किसिमले प्रयोग गर्न पनि सक्छ, र आगन्तुक मात्रै होइन अर्कै नयाँ शब्द बनाएर हालिदिन पनि सक्छ होइन। त्यो छुट छ किनभने पोएटिक लाइसेन्स। तर कुरो के आयो भने नि यहाँ त्यो पोएटिक लाइसेन्स प्रयोग गर्दाखेरि हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने त्यसले सौन्दर्य थप्नु पर्यो। हामीले अङ्ग्रेजी शब्द या अरबी शब्द या फारसी शब्द या हिन्दी शब्द एक्ज्याक्ट त्यही राख्नु पर्यो। एकछिन मानौँ, के मानौँ एकछिनलाई भनेदेखि गरम भन्ने शब्द हामीले माथि राख्यौँ काफियामा होइन। अब गरम भन्ने शब्द हामीले काफियामा राख्यौँ, तल अब काफिया मिलाउनु छ सरम मिल्छ, सरम त अब नेपाली शब्द त होइन
होइन,
त्यो आगन्तुक भयो होइन, लाज हो नि त नेपालीमा त। अब गरममा लाज लेखेर त त्यो त मिल्दैन होइन, त्यो ठाउँमा त सरम नै खोज्यो नि त। अब त्यसले गर्दा त्यहाँनेरि सरम लेख्दाखेरि त्यसले सौन्दर्य थप्यो होइन, त्यो ठिक भयो होइन। तर अब लाज राख्न राख्दाखेरि चाहिँ मिल्ने थियो भनेदेखि त सरम राख्यो भने त बिग्रियो नि,
बिग्रियो
हो। त्यसकारण कुन शब्द कहाँनेरि कसरी एप्रोप्रिएट हुन्छ क्या, त्यो हाल्न पाउँछ कविले। अब तपाईँले आगन्तुकका कुरा गर्नुभयो, नेपालीमा चलन चल्तीमा पचिसकेका, हामीले प्रचलनमा ल्याइसकेका, जस्तै भनौँ न जेल होइन, जेल कारागार भन्यो भने बरु नेपालीले नबुझ्ला होइन, जेल भन्यो भने बुझ्छ, पाठशाला भन्यो भने बरु नबुझ्ला, स्कुल भन्यो भने बुझ्छ। त्यो नेपाली समाजमा प्रचलित भइसकेका शब्दहरूलाई सिधै राख्न सक्नुभयो, त्यसमा कुनै आपत्ति नै भएन होइन। अरू अलिअलि अचल्तीको छन् भने पनि यदि हामीलाई त्यहाँ काफियाले खोज्यो या केही कुराले खोज्यो त्यो राख्नलाई, र त्यसले सौन्दर्य थप्यो भने राख्न सकियो।
जस्तो अब तपाईँ त 33 सालदेखि म भक्त हुँ यो देशको गीतबाट सिर्जना गरेर गीत गजलहरू तपाईँको आए। अब यो जस्तो गजलका यो विधामा प्रत्येक शेरहरू फरक फरक भावका हुन्छन्, यो फरक फरक भावको आइसकेपछि त्यो वास्तवमा गीत बन्न सक्छ त?
यसो त्यो त गजलै यसो कुरो गीत बन्ने भन्ने हामी अहिले समग्रमा गीतका कुरा गऱ्यौँ नि, त्यो मर्ने कसैलाई पनि गजल नै हो होइन। कुरो के हो भन्नुहुन्छ भने अब फरक फरक भाव चाहिँ मुसलसल र गैर मुसलसल भन्ने भेद छ क्या, कन्टेन्टको हिसाबमा विषयवस्तुको प्रयोगको हिसाबमा गजलमा दुइटै राख्न पाइन्छ है, दुइटै राख्न पाइन्छ। अब छन्दको कुरो आयो नि, यहाँनिर एउटा कुरा क्लियर गरिहालौँ, तपाईँले अब विषयवस्तुको कुरो ल्याउनु भयो, माथिदेखि तलसम्म एउटै छन्द छैन भने त्यो पाँचवटा शेरमा पाँचवटा विषयवस्तु आयो भने त्यो कसरी एउटै गजलमा बाँधिन्छ, बुझ्नुभयो नि? काफी आएर त्यो छन्दले बाँच्छ क्या, कहिलेकाहीँ विषयवस्तु फरक हुँदाखेरि एउटै भन्ने आधार दिन्छ, त्यस कारण पनि छन्द अनिवार्य भने उनीहरूले क्या। अनि अब त्यो चाहिँ के हुन्छ भन्नुहुन्छ भने गेय गजलमा चाहिँ त्यो बेग्ला बेग्लै किसिमको कन्टेन्ट भएको छान्नु त्यति बुद्धिमानी हुँदैन, त्यो चाहिँ मुसलसल गैर मुसलसल नभएर मुसलसल हुनु जरुरी छ गायनमा चाहिँ।
मित्रहरू, आजको विषयमा वरिष्ठ गजलकार डाक्टर कृष्ण हरिबरालसँग हामीले कुराकानी गरिरहेका छौँ, गजलको संरचना र सिद्धान्तका विषयमा हामीले कुराकानी गरिरहेका छौँ। सर, हामी सम्पूर्ण मित्रहरूलाई तपाईँको साङ्गीतिक गजल राख्न चाहन्छौँ, कुन साङ्गीतिक गजल बजाउँ?
अब निकै चर्चित थियो एकताका, जुन अघि विषयवस्तुको कुरो आयो नि, यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ,
दीपक लिम्बुको आवाजमा
हजुर
यही साङ्गीतिक गजल यो क्रममा राख्नु छ।
यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ, यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ, साँच्चै नबुझ्ने हौ कि, साँच्चै नबुझ्ने हौ कि, नबुझ्ने जस्तै बन्छौ, यहाँ देशको छ चिन्ता। तिम्रै सुरक्षा गर्न गाह्रो छ या मलाई, तिम्रै सुरक्षा गर्न गाह्रो छ या मलाई, तिम्रै सुरक्षा गर्न गाह्रो छ या मलाई, तिमी धरती छोडी माथि आकाशका तारा गन्छौ, साँच्चै नबुझ्ने हौ कि, साँच्चै नबुझ्ने हौ कि, नबुझ्ने जस्तै बन्छौ, यहाँ देशको छ चिन्ता। नेपाली गजलको संरक्षण संवर्धन तथा चर्चा परिचर्चा गर्ने यो कार्यक्रम गजल 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 बिम्ब
मित्रहरू तपाईँलाई फेरि पनि स्वागत छ। यति बेला हामी काठमाडौँमा रेडियो बागमती एफएम 107.4 MHz, बाँकीको नेपालगञ्जमा रेडियो बागेश्वरी एफएम 94.6 MHz, त्यसै गरी आजदेखि तपाईँले नेपालगञ्जको रेडियो भेरी आवाजबाट पनि सुनिरहनु भएको छ। त्यसै गरी टिकापुर कैलाली स्थित काइट्स एफएम 91.8 MHzको रेडियो तरङ्गबाट पनि सुनिरहनु भएको छ। लम्बी कैलालीमा हाम्रो मालिका एफएम 99 MHzको रेडियो तरङ्गबाट सुनिरहनु भएको छ अनि अछामको रेडियो सोसाइटी एफएम 89 MHzको रेडियो तरङ्गबाट सुनिरहनु भएको छ। तपाईँले रेडियो मार्फत सुन्ने अवसर पाउनु भएको छैन भने तपाईँ www.chisapaninepal.blogspot.com मार्फत जति बेला पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। आज वरिष्ठ गजलकार डाक्टर कृष्ण हरिबरालसँग हामीले कुराकानी गरिरहेका छौँ। यसका संरचना र सिद्धान्तका विषयमा हामीले कुराकानी गरिरहेका छौँ। यसरी गजल दिन दोगुना रात चौगुना गरी स्रष्टाहरूले सिर्जना गरिरहनु भएको छ, यो वास्तवमा सजिलो विधा हो जस्तो लाग्छ?
एउटा के भनाइ छ भने नि, गजल लेख्न सजिलो, मास्टर बन्न गाह्रो विधा हो भन्ने क्या। अब एकदमै चर्चित भएर नाम कमाउनु चाहिँ निकै गाह्रो विधा हो, होइन? त्यति सजिलो छैन राम्रो लेख्नु चाहिँ। अब लेखिहाल्न त काफिया रदिफ अनि अक्षर बराबरी गरेर दुदु पङ्क्तिमा हालिदिएपछि त गजल त लेख्न भइहाल्यो। यहाँ जसै तसै कसै बसै लेख्यो, यतातिर काफिया मिलायो, यता गऱ्यो, होइन? त्यो लेख्न त त्यति गाह्रो होइन, अलिकति कुरो जान्यो भने हुन्छ, तर त्यसलाई शक्तिशाली लेख्न चाहिँ त हरेक विधा गाह्रो छ नि त।
अनि अब पछिल्लो समय त नेपाली गजल गायनको अवस्था के छ?
अहिले सबैभन्दा सशक्त नेपाली गजलको लागि सबैभन्दा उर्वर र नेपाली गजलले चाहिँ आधुनिक गीतहरू जुन भन्छौँ नि त्यसलाई पनि छापिराखेको अवस्था हो। तपाईँ अहिले नै हेर्नुभयो भने पनि यतिखेर जहाँ जहाँ नोमिनेसनमा तपाईँ जानुहुन्छ सिनेमाका गीतहरूमा मर्ने कसैलाई रहर होइन, एकताका यस्तो थियो जहाँ जहाँ पनि हरेक रेडियोमा चाहिँ यहाँ देशको छ चिन्ता नोमिनेसनमा नपरेको र अवार्ड नपाएको ठाउँ थिएन, यहाँ देशको छ चिन्ता, होइन? जस्तै पर्दा पछाडि नै, त्यस्तै जमाना खराब छ, यी सबै गजल थियो, गजल हुन्। र तिनले चाहिँ एक छत त कि यस्तो गरी राज्य गर्यो कि धेरै श्रोताहरूले मन पराइदिनु भयो, गजल पनि उत्कृष्ट हुँदो रहेछ भन्ने अवस्थामा अहिले पुगेको छ। त्यसले गर्दा अहिले त गजल सर्वाधिक गायनमा चाहिँ अगाडि बढेको छ र श्रोताले मन पराएको विधा हो, यसमा कुनै शङ्कै छैन। तर पहिले अब जुन बेलामा मोतीराम भट्टले सुरु गरे गजल लेख्न, त्यो बेलामा त रेडियो थिएन, सुनिन्छ उनी मिठो गाउँथे रे, तर उनको स्वर त हामीसँग आज भएन, होइन? कोइली जस्तो भएको भएर उनका कविहरूले प्रशंसा गरेका छन् स्वर यस्तो भएका भएर मोतीरामको, यसको अर्थ हो गजल मिठै गाउँथे उनले, तर त्यो अब रेकर्ड नभएको हुनाले हामीले त्यो बेलामा कस्तो भयो भन्न सकेनौँ। अनि 2000 सालको पछाडितिर केही गजलहरू म माउरी हुँ राधा भने जस्तो भीमनिधि तिवारीका केही गजलहरू रेकर्ड भए, बिचमा अनि रेडियोमा गीतै बनेर गजलहरू गाइए, केहीहरू आएका छन्। गजल भन्ने चेतना पनि त्यति धेरै बढेको पाइँदैन त्यतिखेर, गीतलाई नै गजल भन्ने, अनि कोही गायकहरूले चाहिँ गीतलाई नै त्यो गायकमा त्यो क्लासिकल अलिक पसेको सन्दर्भमा गजल जस्तो बनाएको छु भन्ने कुराहरू पनि हामीले सुन्नमा आयो। तर यतिखेर चाहिँ आएर सचेतताका साथ गजलकै बनोट भएका शब्दहरू र सेमी क्लासिकल होइन त्यो मिसाएर या कहीँ चाहिँ भनौँ न विभिन्न गजल पनि के हुन्छ भन्नुहुन्छ भने कवालीको रूपमा गाइन्छ, अनि त्यसपछि त्यो उसमा वरिपरि केटाहरू बसेर केटीले गाउने कि त्यो किसिमले चाहिँ गाइन्छ। अब सिनेमाहरूमा पनि हिन्दीमा प्रशस्त गजल छ, अहिले त नेपालीमा पनि भन्नु न मर्ने कसैलाई आयो, योभन्दा पहिले साधना सरगमले गाएको प्रहारमा थियो मेरो, थामेर राख मन त्यो आँधी चलाइदिन्छु, एकै नजरमा म त हलचल मचाइदिन्छु, बल्दो जवानी सामु चल्छ र जोड कसको, पानीमै पनि म त आगो लगाइदिन्छु, त्यो आएको थियो होइन, नेपाली सिनेमामा पनि आउनु थाल्यो। अहिले निसन्देह ढुक्क साथ भन्न सकिन्छ अत्यन्तै धेरै गजल रेकर्डिङ भएका छन् र श्रोताहरूले पनि मन पराउनु भएको छ र स्तर र लोकप्रियता दुवै भएको हुनाले प्रशस्त गजलहरूले पुरस्कृत पनि भएका छन्।
जस्तो अब सर, नेपाली गजलको समीक्षा, यो विशेष रूपमा गजल गायनको समीक्षा कतिको हुन्छ, समीक्षा गर्ने स्तरका गजल गीतहरू पुगेका छैनन् भनिन्छ?
होइन, यसो हो, जसले केही सुनेकै छैन नि त्यो भन्नेको कुरै छोडिदिनु। पहिलो कुरा त सबै गजल नेपालीमा रेकर्ड भएको सुन्नु पर्यो त्यो भन्ने मान्छेले, होइन? म ठोकेर भनिदिन्छु, मैले कति 10-12 वर्ष अगाडि मेरो बिम्ब भन्ने गजलको एल्बम आयो र त्यसपछि गजलले बढ्दा लोकप्रियता सुरु गरे झैँ लाग्छ कि मलाई, गजल पनि चल्छ भन्ने देखायो कि बिम्बले, किन हजुर नबोलेको केही कुरा लुकाए कि, या कति दिन बिते यही यादमा कति दिन अरू छ बिताउनु, कि त आउनु तिमी नै स्वयं, कि त याद यो नपठाउनु, होइन? हेरेर तिमीलाई नै जिन्दगी काट्न सक्छु म, यी गजलहरू त्यहाँ थिए, होइन? त्यसपछि ल पर्दा पछाडि नै कुरा गरौँ, यहाँ देशको छ चिन्ताको कुरा गरौँ, जमाना खराब छको कुरा गरौँ, मर्ने कसैलाई रहर हुँदैन, यो के चर्चा गर्ने योग्य होइन र, होइन?
समीक्षा भएको भनिँदैन नि त,
होइन? समीक्षा त अरू गीतको कहाँ भएको छ र, होइन तपाईँलाई म एउटा कुरा भनिदिन्छु, नेपाली गीतको बारेमा सिङ्गै किताब मैले पहिले लेखेको
सुन्नुहोस्
गीत सिद्धान्त र इतिहास विद्यार्थी पुस्तकले छापेको छ, लगभग 400 पृष्ठको 360-370 पृष्ठको बुक होला। अर्को त्यस्तै नेपाली गीतको पुरै व्याख्या गरेको किताब त छैन अहिलेसम्म, त्यही एउटा किताब हो। गजलका केही किताब आए त्यसमा पनि गजल सिद्धान्त र परम्परा साझाबाट मेरो छापिएको छ, समीक्षा भएको छ नि, किन छैन त, पढ्नु पर्यो नि।
जस्तो अब एक दुईजनाले समीक्षा गरेका होलान् होइन गजल गायनको विषयमा, तर वास्तवमा
सबभन्दा ठुलो कुरो के हो भने गायकी गायनको बारेमा समीक्षा गर्नको लागि गजलको गायकी बारे पूर्ण रूपले जानेको मान्छे चाहियो फर्स्ट, होइन। यो गजल गायकी पर्सिय नेपालको मात्रै जानेर भएन, हिन्दीमा हेर्नु, तपाईँले हिन्दीमा हेर्नुभयो भने भनौँ न जगजित सिंहको गायन, पंकज उदासको गायन, होइन चित्रा सिंह, अनि उतातिर चाहिँ जानुहोस् पाकिस्तानी गायकहरूको गायन, होइन हेऱ्यो भने एकदमै फरक छ, आनका तान फरक छ। मोहम्मद रफीहरूले सिनेमामा गाएका गजलको बनोट हेर्नुभयो भने अर्कै फरक छ। त्यसपछि पर्सियामा पस्नुभयो भने पर्सियामा गजलको असाध्यै गायन भयो 14-15 शताब्दीमा। त्यो बेलाको हाफिजले के भन्यो भने मेरा गजललाई चाहिँ अरबियन शैलीमा चाहिँ सङ्गीत गर भन्यो, अरबीमा पनि भयङ्कर भव्य किसिमले गायन हुँदो रहेछ भन्ने बुझायो। त्यसकारण त्यो समग्रता नबुझिकन गजलको बारेमा गायन यस्तो उस्तो भन्न त गाह्रो छ। त्यहाँबाट ल्याउँदा गजल के हो भने समग्रता म अहिले भनिदिन्छु हल्का, त्यो शब्दलाई मुख्य प्रधानता दिएर सेमी क्लासिकल उहालेर म्युजिकलाई अलिक ब्याकमा राखेर रा, शब्दलाई महत्त्व दिएर गाइने विधा हो। र त्यहाँ चाहिँ केही बाजाहरू अब हार्मोनियम होइन तबला सितार सारङ्गी यी आदि प्रयोग गरेर हल्का रूपमा पहिले चाहिँ गाइन्थ्यो। जब हिन्दी सिनेमामा गजल प्रवेश गर्यो नि एकदमै त्यो व्यापक त्यो भनौँ न धेरै नै धेरै बाजाहरू प्रयोग गरेर चाहिँ हिन्दी सिनेमामा गजल आयो। र अहिले एल्बम निकाल्ने परम्परा सुरु भएपछि त्यहाँ पनि अब बाजाको प्रधानता देखियो होइन, त्यसले गर्दा कति त अहिले पप सङ्गीतमा चाहिँ गजल त्यो लेखेको गजललाई पप सङ्गीतमा ढालेर गाइएको र एल्बम निकालेको छ। त्यो मैले गजल सिद्धान्त र परम्परामा पनि यो कुरो लेखिदिएको छु, त्यहाँ चर्चा गरेको छु। त्यसकारण त्यो हुँदाहुँदै पनि त्यसको आदर्शीकृत रूप चाहिँ सेमी क्लासिकल हो र त्यो अघि मैले भनेको म्युजिक हो। त्यस्ता किसिमका गजलहरू, हार्मोनियम राखेका गजलहरू, तबला राखेका गजलहरू र टप्पा कवाली यो किसिमका गजलहरू नेपालीमा छन्। त्यसकारण व्याख्या नहुनु विवेचना नहुनु त आफ्नो ठाउँमा छ, त्यो छैन भनेर यो भएन त भन्न पाइँदैन नि, पाइन्छ र
त्यसरी विवादमा ल्याउनु
ल्याउन पाइएन नि।
जस्तो अब मेरो विचारमा के हो भने समीक्षा गर्ने किसिमका मान्छे जन्मिएनन् नेपालमा।
एउटा कुरा यसो हो भाइ, अब के कुरो हो भन्नुहुन्छ भने समालोचना गाह्रै कुरो हो होइन। अब गजल लेख्नु राम्रो गजल लेख्नु अर्को गाह्रो कुरो हो होइन, त्यो सजिलो छैन, भित्रैबाट फुर्नु पर्यो। त्यो फुरेको कुरोलाई अर्कोले व्याख्या गरेर यो भयो र यो भएन भनेर फर्स्याउनु र त्यो कुन कन्टेन्टमा, नेपालको सन्दर्भमा, भारतका सन्दर्भमा, पर्सियनका सन्दर्भमा, अरेबियन सन्दर्भमा, त्यो ल्याएर यस्तो हुन्छ संसारमा यस्तो छ त्यसकारण यो छ भन्नु त अझ भर्ता कठिन कुरो छ नि त। त्यसको लागि अत्यन्त धेरै अध्ययनको आवश्यकता पर्छ। अब सङ्गीतको बारेमा विवेचना गर्दा सङ्गीत पनि जानेको हुनु पर्यो, गजल पनि जानेको हुनु पर्यो, जाने हुनु पर्यो, नभए त्यो समालोचना गर्न सक्दैन। त्यसकारण त्यसको लागि त अध्ययनको कुरा हो र अध्ययन बढाउनु पर्छ। मेरै कुरो गर्नुभयो भने म त्यसको साहित्यिक विधाको रूपमा ज्यादै व्याख्या गर्न सक्छु र त्यहाँ कस्तो किसिमले गाइयो त्यो पनि सैद्धान्तिक रूपमा लेखेँ, तर प्र्याक्टिकल रूपमा जानको लागि त म सङ्गीतकार होइन, त्यो त म जान्दिनँ नि होइन। त्यसले गर्दाखेरि मलाई सङ्गीतमा गएर पुरै व्याख्या गर्न गाह्रो छ, त्यसकारण म त्यति कलम चलाउँदिनँ, कुरो त्यो हो। त्यसले गर्दा सङ्गीत पनि जानेको शास्त्र पनि जानेको मान्छे चाहियो, त्यसले गर्दा यो गाह्रो भएको हो। तर गायनमा गजलै भएका गजलहरू चाहिँ नभएका होइन, रचना नभएका होइन।
जस्तो अब यो पहिला पहिला होइन आधुनिक गीतहरू चिरस्थायी थिए, सधैँभरि सुन्ने किसिमका थिए, पछिल्लो समय त गजलले त्यो स्थान ओगट्न सक्छ,
ओगटिसक्यो सक्छ होइन बाबा, यही त भनिराखेको छु। अब जुन किसिमले अमर गीतहरू पहिले आए, अहिले गीतहरू नराम्रा छन् र नेपाली गीतको पाँचवटा जम्मा समग्र म्युजिक छानिस भने मर्ने कसैलाई पर्छ भन्नुभएको छ, यहाँ देशको छ चिन्ता पर्छ भन्नुभएको छ, पर्दा पछाडि नै त्यति माथि अगाडि आउँछ भन्नुभएको छ, कसरी परेन त नि। प्रमाणित रूपमा भनौँ न यत्रा मिडियाहरूले चाहिँ पुरस्कार त्यसलाई छानेर दिइराखेका छन्, आधुनिक गीतहरू चाहिँ पछाडितिर गइराखेका छन् र गजलले छापिराखेका छ भने अब त्यो त अब होइन भनेर त भन्न सकिएला त, यत्रो दुनियाँले मन पराएका छन्। अस्ति मलाई सुरेश अधिकारीजीले नेपाली तारा खोज्न जाने क्रममा चाहिँ भन्नुभयो, यति धेरै मान्छेले मर्ने कसैलाई गाए कि म आश्चर्यचकितै भएँ, यति हिट रहेछ भन्नुभयो, यत्रो मान्छेले मन पराएका छन् होइन। त्यसले गर्दाखेरि अब गजल चाहिँ लोकप्रिय भएको छैन, गजलमा स्तरीयता छैन भन्ने जमाना गयो। त कुरो के हो भने संसारमा कुन चाहिँ विधामा सबै उत्तिकै लोकप्रिय हुन्छन्, सबै लेखक हुँदैन नि, हुन्छ र
हुँदैन,
सबै उपन्यास हिट हो र सबै महाकाव्य उत्कृष्ट हुन् र होइन नि, गजल पनि होला, कोही सिकारु भर्खर लेख्न सिक्ने होलान्, कसले पछाडि गर्लान्, होइन कुनै राम्रो होला, मेरै पनि सबै उस्तै नहोला। त्यसकारण जुन आइरहेका छन् राम्रा पनि आइरहेका छन् र यसलाई हामीले स्वीकार्नुदेखि बाहेक अर्को विकल्पै छैन। अब हामी कहाँ खोज्न जाने त? हाम्रा गजलहरू जुन रेकर्डिङ भएर अहिले बजार यत्रो लोकप्रिय भइरहेका छन्, यो होइन भएर कुन देशको खोज्न जाने? सक्दैनौँ नि, सक्छौँ र। हामीले आफ्नो भाषाको माया छ, हामीले आफ्नो संस्कृतिको माया छ, हामीले आफ्नो देशको विकास कसरी गर्ने भन्ने कुरा छ, हाम्रा आफ्ना कुराहरू कहाँ छन् भएर हेर्नेछ। त्यो सन्दर्भमा हामीले यहाँदेखि बाहेक उता बाहिरका नमुनाहरू लिएर अझ माथितिर जाउँ भन्ने कुरा एउटा कुरा हो, तर यो हुँदै भएन भन्नु चाहिँ अलिक कठिन कुरा जस्तो लाग्छ मलाई, त्यो भन्न मिल्दैन।
जस्तो अब तपाईँ त 33 सालदेखि म भक्त हुँ यो देशको सृजित गर्नुभएको, त्यो गीतबाट तपाईँको लेखनीमा साङ्गीतिक गीतहरू निस्किए, गजल साङ्गीतिक आकाश तपाईँले धेरै ओगटिसक्नु भएको छ, हामीले धेरै सुनेका पनि छौँ, तपाईँले आफ्नो उत्तराधिकारी स्थापित गर्नमा सक्रियता कतिको छ?
त्यो होइन, त्यो कसैले कुनै उत्तराधिकारी स्थापित गर्ने भन्ने कुरा होइन। कुरो के हो भन्नुहुन्छ भने म यसमा सचेत छु, त्यो सचेतताको कारण नेपालमा कति गीतकारहरू छन्, धेरै गीतकार छन्, तर गीत सिद्धान्त र इतिहास, नेपाली गीतको इतिहास त मैले लेखेँ, यो त स्वीकार्नु पर्यो नि, बजारमा आएको छ सारा गीतकारको परिचय सहित। अब अहिले आएर गीत कसरी लेख्ने, त्यो एउटा राम्रो गीतकार निकाल्नकै लागिको प्रयास हो नि, होइन गीत कसरी लेख्ने त्यो सिकाउनको लागि त्यो बुक आइराखेको छ, जो गीत लेख्न भर्खर भर्खर सिकेको छ त्यहाँबाट केही कुरो सिक्यो भने मैले त्यसमा योगदान दिएकै ठहर छ जस्तो लाग्छ। मेरा गीत सुनेर कसैले गीत लेख्न थाल्नुहुन्छ होइन भने त्यो पनि त्यसमा पनि मेरो योगदान जस्तो लाग्छ। मैले गजलमै पिएचडी गरेँ, अघि तपाईँले भन्नुभयो गजल सिद्धान्त र परम्परा भन्ने किताब चाहिँ साझाबाट छापिएको छ, सबैले पढ्नु भएको छ, त्यहाँबाट हेरेर यसबाट केही कुरो सिकेर आफ्नो गजललाई परिमार्जन गर्न सक्नुभयो भने त्यसमा पनि मैले चाहिँ केही सहयोग गरेकै ठहरछ। तर धेरै कुराहरू के हो भने आफूमा भर गर्छ, भित्र अलिकति भावले साथ दिनुपर्छ, प्रतिभाले साथ दिनुपर्छ, त्यसपछि अनि टेक्निक लिन कसरी लिने भएर अरूका राम्रा कुराहरू हेरेर सुनेर चाहिँ अगाडि बढ्नुपर्छ, सिद्धान्तहरू पढेर अगाडि बढ्नुपर्छ। एउटा कुरा, मेरा उत्तराधिकारीहरू प्रशस्त आउँदै हुनुहुन्छ र मलाई विश्वास छ आउने दिन अझ बढ्दा सशक्त हुन्छ, मैले जति लेखेँ त्योभन्दा पनि राम्रा गजलकार निस्किनुहुन्छ, यसमा कुनै शंका छैन।
जस अब तपाईँभन्दा पनि राम्रा गजलकारहरू नेपालमा निस्किनुहुन्छ, भित्रिँदै हुनुहुन्छ,
एकदम आउनुहुन्छ। आउनु भएन भने त हाम्रो राष्ट्रको विकास पनि भएन, गजलको विकास पनि भएन।
अब अन्तिम चरणमा पनि छौँ कार्यक्रमको, यो पछिल्लो समय त धेरै गजलकारहरूले काफिया बुझेका छैनन्, अक्षरको एकरूपता भएको छैन, गजल लेखनीको विषयमा के भन्नुहुन्छ तपाईँ?
मैले एउटा कुरा के हो भने गजल भनेपछि केही टेक्निकल कुराहरू छन्, त्यो त बुझ्नै पर्छ, त्यो बुझ्नै पर्ने भनेको काफिया मिलाउनै पर्छ। तर काफियामा पनि कस्तो छ भन्नुहुन्छ भने उतातिर बाहिर जहाँबाट आयो नि त्यहाँ पनि धेरै छुट छ, जस्तै एक थरी ट्याक्क एक्ज्याक्ट मिलेको हुन्छ क्या है, त्यसलाई हामी पूर्ण काफिया भन्छौँ, त्यो चाहिँ पर्फेक्ट राइमिङ भन्छ क्या अङ्ग्रेजीमा, जस्तै गर्छ मर्छ झर्छ सर्छ आयो भने पर्फेक्ट राइमिङ हो, अगाडि एउटा अक्षर भिन्न छ पछाडि सेम रिपिटेसन हो त्यसमा है। अर्को चाहिँ कस्तो हुन्छ भने इम्परफेक्ट राइमिङ आंशिक अनुप्रास भन्छौँ क्या, त्यो किसिमको काफिया, जस्तै गर्छमा हेर्छ गर्यो भनेदेखि ठ्याक्क मिलेन नि, गर्छ झर्छ जस्तो त भएन, तर आयो नि त अलिकति त्यो पार्सियल त्यो आंशिक भयो, त्यो पनि हुन्छ। र अर्को चाहिँ एकाक्षरी काफिया धेरै प्रचलनमा थियो अरबमा क्या पहिले, जहाँ गजल लेख्न सुरु गरियो त्यहाँ थियो भने यहाँ भएन भएर उफ्रेर त काम पाइयो।
जस्तो मैले यहाँ कुरा रोकेँ होइन, अरबमा एकाक्षरी काफिया गजल त्यति बेला लेखिन्थ्यो, नेपालमा किन भित्रिएन एकाक्षरी? छ छ छ, धेरैले किन लेख्न सकेनन्?
एउटा कुरा के हो भने नि सकेसम्म चाहिँ पूर्ण काफिया जुन छ नि त्यो गर्नु नै राम्रो हो, उनीहरूले एकाक्षरी ल्याए त्यसकारण त्यो उत्कृष्ट भन्ने कुरा होइन। कुरो के हो भने धेरै लामो शेरहरू लेख्दाखेरि जब काफिया ठ्याक्क पर्फेक्ट राइमिङ पुगेन, पूर्ण काफिया पुगेन भने त्यो पनि काम चलाउनको लागि हाल्न दिया छुट हो क्या, कहिलेकाहीँ फिलिङ्सलाई अभिव्यक्त गर्दाखेरि काफिया मिलेन भने एक अक्षर मिलाइदिउँ र चलाइदिउँ भावलाई महत्त्व दिउँ भनेर दिया कुरा हो। त्यसकारण यदि पर्फेक्ट जुन छ नि त्यो पूर्ण काफिया त्यो पाइन्छ भने सर्वोत्कृष्ट त्यही हो, त्यो भएन भने आंशिक, त्यो पनि भएन भने एकाक्षरी चाहिँ काम चलाउने कुरा हो, र त्यो गर्यो भने हामी समीक्षा गर्ने मान्छेले यो काफिया मिलेन गजल भएन भन्न पाइँदैन भन्ने मात्रै कुरा हो। त्यसकारण तिनटै प्रयोग गर्न पाइन्छ, सकेसम्म पूर्ण काफिया प्रयोग गर्न सके अझ राम्रो हुन्छ भन्ने हो।
जस्तो अब गजलको संरचनाको विषयमा भर्खरै लेख्न सुरु गरेका गजलकारले कसरी गजल लेख्ने?
होइन त्यही हो, बनोट त बुझ्नै पर्यो, भर्खरै लेख्न थाले भएर गीत लेखेर त्यो राइमिङ मन परि गरेर गजल बनाए भएर त भएन, त्यस्तो पनि देखिन्छ यद्यपि यहाँ नदेखिएको चाहिँ होइन। अब कसरी सुरु गर्ने भन्दा सबैभन्दा पहिले यहाँ लेखिएका र गाइएका गजल सुन्नु पर्यो, त्यसपछि त्यसको स्ट्रक्चर हेर्नु पर्यो, होइन तपाईँलाई थाहा छैन एउटा कुरा गोप्य कुरा खोलिदिन्छु मैले गजलको अध्ययन गर्दै गर्दै जाँदा एउटा इरान स्पेसलिस्ट रसियनले के लेखेको रहेछ भने 13 शताब्दीमा इरानमा पर्सियामा पर्सियन भाषामा गजल लेखियो भने 10 शताब्दीमा रुड्कीले लेखेका हुनुपर्छ भनेर लेखेको रहेछ एउटा त्यो इरान विशेषज्ञ रसियन लेखकले त्यो हेरेपछि मलाई अब रुड्की खोज्न मन लाग्यो ए हो कि होइन त रुड्कीले गजल लेखे त्यसको खोज्दाखेरि सबै चिज चाहिँ अब त्यो अरबी लिपिमा आएको छ त्यो त्यसले लेखेको अरबी लिपिका कृतिहरू मैले खोजेँ खोज्दाखेरि अब बुझिँदैन अरबी भाषा यसो हेर्दाखेरि त्यो बुट्टा बुट्टा देखिन्छ नि त त्यो माथिको त्यो बुट्टा हेर्दा ठ्याक्क क्या एएबिएसिएमा काफियाको बुट्टा मिल्यो क्या पक्कै यो गजल हुनुपर्छ भनेर मैले अनि घन्टाघरमा गएर त्यो जसले अरबी लिपि पढ्न जान्थ्यो 500 रुपियाँ दिएर त्यो एउटा पढ्न लगाएँ मैले पढ्दाखेरि त्यो टिपेँ ठ्याक्कै त्यो गजलको स्ट्रक्चरमा रहेछ बुझ्दै बुझ्नु भएन अनि त्यसबाट के सिद्ध भयो भने रुड्कीले गजल लेखेको रहेछ 10 शताब्दीमा फारसीमा भन्ने सिद्ध पनि त यसरी अरबी भाषा हेरेर त त्यहाँ गजल लेखेको छ भनेर हामीले बुझ्यौँ त्यसरी भने त्यो कोसिस गरेपछि त नेपाली नै हेरेर त बुझ्न बुझ्ने भन्ने कुरा हुँदैन त्यसकारण दुई दुई पङ्क्तिको शेर बुझ्नु पर्यो अनि एएबिएसिएडिएको काफिया बुझ्नु पर्यो अनि त्यो शेर सङ्ख्या बुझ्नु पर्यो अनि एउटै छन्द भन्ने कुरो बुझ्नु पर्यो यति बुझेपछि लेख्न सकिन्छ त्यसपछि त्यसलाई जीवन्त दिन
चाहिँ यो अरू विधा भन्दा गजल विधा सशक्त विधा हो भनेर हामी भन्छौँ र कतिपयले अझ गजलले फट्को मारेको
यसो हो अरूभन्दा यो सशक्त हो त्यो सशक्त हो भन्ने कुरै होइन कि सबभन्दा ठुलो कुरो के हो भने सबै विधाको आफ्नो आफ्नो धर्म छ आफ्नो आफ्नो उद्देश्य छ नाटक हामी किन हेर्छौँ त भन्दा प्रत्यक्ष रूपले चाहिँ हामी हेर्न पाउँछौँ एक्सनलाई आफ्नै आँखा अगाडि हेर्न पाउँछौँ नि उपन्यास जस्तो पढ्नु पर्दैन नि घटना हेर्न पाउँछौँ नाटकको आफ्नो सशक्तता छ त्यसकारण सबभन्दा पहिले नाटकलाई महत्त्व दियो तपाईँलाई थाहा छ कि छैन एरिस्टोटलले सबैभन्दा बढ्ता दुखान्त नाटकको चर्चा गरे पूर्वमा पनि भरतले नाट्यशास्त्र लेखे अरू शास्त्र लेखेनन् नि त होइन भने नाटकलाई कत्रो महत्त्व दिएको थियो महाकाव्यको त्यस्तै महत्त्व थियो पहिले हो होइन तर यो समयक्रममा कुन विधा कता जाने कुन विधा कता जाने भन्ने कुरा हो र नेपालमा अहिले आएर हामी एकदमै प्रखर रूपमा गजल चाहिँ अगाडि बढेको देख्छौँ त के हो भने मलाई कस्तो लाग्छ भने संसारमै जहाँ नेपाली छन् त्यहाँ गजल बढ्दा लोकप्रिय छ यसमा शङ्का छैन तर धेरैजना एकैचोटि लेखनमा आउँदाखेरि अब कुन चाहिँ विधामा सबै मान्छे उत्तिकै सशक्त हुन्छ हुन्छ र हुँदैन नि त सबै उपन्यासकार उस्तै हुन् त सबै नाटककारको उही शक्ति छ त सही छैन नि सबै निबन्धकार एकै हैसियतका छन् त कारण जोसँग व्रत क्षमता छ जसलाई प्रतिभाले साथ दिएको छ जो अध्ययन गर्न सक्छ उसले व्रत सशक्त लेख्छ अब यहाँ त कस्तो भयो भन्नुहुन्छ भने पढ्दै नपढ्ने अनि अर्कालाई दोष लाउने यो बानी बस्यो क्या मान्छेमा अध्ययन चाहिँ नगर्ने अनि यस्तो छैन भन्ने अघि भनियो नि त गजलको खोइ रेकर्डिङ गजल जस्तो छ र सुन्नु परेको छैन पहिले त यहाँको गजल सुनेर अन्तको पनि गजल सुन्नु पर्यो अनि पो तुलना गर्नु पर्यो त कि होइन लु मैले भनेको झुटो हो
हजुर
त्यो दुईवटा नसुनिकन अन्दाजमा बोल्ने मान्छेसँग त एउटा के छ भने
मान्छेको
हजुर निदाको मान्छेलाई उठाउन सकिन्छ निदाए झैँ गर्नेलाई बिउजाउन सकिन्न कुरो यो मात्रै हो त्यसकारण राम्रा लेख्ने गजलकार पनि छन् भर्खर सिक्दै गरेका गजलकार पनि छन् होइन अब कमजोर खालका गजलकार पनि होलान् छन् होइन त्यसले गर्दाखेरि अब सबै हरेक विधामा त्यो रहन्छ र त्यो गजलमा पनि छ कुरो चाहिँ त्यही हो
तपाईँसँग धेरै कुराकानी गर्ने मन थियो होइन संरचना र सिद्धान्तका विषयमा केही कुराकानी तपाईँले भनिहाल्नुभयो कार्यक्रमको एकदम उत्तरार्धमा छौँ सर बडो रमाइलो अनुभूति भयो मलाई त तपाईँसँग कुराकानी गर्न पाउनु मेरो लागि सबभन्दा ठुलो भाग्य ठान्छु
त्यस्तो त के भएर
अब यति बेला रेडियो सुनेर बस्नुभएका सम्पूर्ण मित्रहरूले तपाईँको आवाजमा एउटा गजल सुनौँ भन्ने
त्यो गजल त मैले आज उ गरेको छैन मेरो एउटा ए मेरो हजुर दुईमा एउटा फेरि अर्को गजल अहिले सङ्गीत हजुर म अलिकति सुनाउँछु यो माया पिरतीमा चाहिँ त्यहाँ कस्तो छ भने सिचुएसन सिनेमामा चाहिँ केटा र केटीको जुन प्रेम सम्बन्ध हो नि त्यो बिग्रिन थालेको छ अनि अब केटीले अब वास्ता गरिन केटो हिँड्यो भनौँ न त्यो बेलामा उसले गाउने खालको गजल सङ्गीत भइसकेको छ रेकर्डिङ बाँकी छ त्यो सुनाउँछु मिसा बढ्छ पिरतीमा मिसा बढ्छ पिरतीमा रुका बढ्छ पिरतीमा मायालु हो सुन अचेल चुहा बढ्छ पिरतीमा मिसा बढ्छ पिरतीमा रुका बढ्छ पिरतीमा मायालु हो सुन अचेल चुहा बढ्छ पिरतीमा हेरी हेरी हिँडे पनि जताततै ठेस लाग्छ हेरी हेरी हिँडे पनि जताततै ठेस लाग्छ माया अन्धो हुन्छ भन्ने कहावत छ पिरतीमा रुका बढ्छ पिरतीमा मिसा बढ्छ पिरतीमा मायालु हो सुन अचेल चुहा बढ्छ पिरतीमा। पहिले राधा रोएकी थिइन् कृष्णले छोडेर पहिले राधा रोएकी थिइन् अहिले तिम्रो कृष्ण रोयो। पहिले राधा रोएकी थिइन् अहिले तिम्रो कृष्ण रोयो। पहिले राधा रोएकी थिइन् अहिले तिम्रो कृष्ण रोयो। रुने चलन अहिले पनि यथावत छ पिरतीमा मिसा बढ्छ पिरतीमा रुका बढ्छ पिरतीमा मायालु हो सुन अचेल चुहा बढ्छ पिरतीमा। मैले यो माया गर्नेहरूलाई सतर्क गर्न लेखेको
जस अब यस्तो कुराबाट जोखिनुहुन्छ नि मित्रहरू माया यदि तपाईँले गर्नुभएको छ भने सरले भनिसक्नुभयो गजलको माध्यमले अब तपाईँलाई एक किसिमको मानस पटलमा याद भइसक्यो होला। आजको वर्षैमा तपाईँसँग धेरै कुराकानी भयो अन्त्यमा रेडियो सुनेर बस्नुभएका श्रोता र यो कार्यक्रमलाई के भन्नुहुन्छ?
मेरो बिम्ब दुई एल्बम आउँदैछ धेरै पहिले 10 गजल भएको बिम्ब आएको थियो अहिले गजल प्लस गीत दुइटै मिसाएर 7 रचना छ त्यसमा गैरे सुरेशको सङ्गीत छ तिहार पछि रिलिज हुन्छ होला बिन्दे बासिनीले बाहिर ल्याउँदैछ बजारमा सुनिदिनुहोला कस्तो लाग्छ मलाई बताइदिनुहोला। मेरो बारेमा जान्न चाहनुहुन्छ भने मेरो वेबसाइट छ www.khbaral.com र मेरो बारेमा विकिपेडिया फ्री इन्साइक्लोपिडियामा पनि धेरै जानकारी लिन सक्नुहुन्छ र मलाई सम्पर्क गर्न चाहनुहुन्छ भने म इमेल एड्रेस दिन्छु khbaral@yahoo.com। धन्यवाद।
हस् कार्यक्रम आइदिनु भयो सरलाई धेरै धेरै धन्यवाद।
मित्रहरू आजको विषयमा वरिष्ठ गजलका डाक्टर कृष्णहरि बरालसँग हामीले कुराकानी गर्यौं। यो विषय तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला। सल्लाह सुझावको लागि यति बेला धेरै रेडियो मार्फत तपाईँले सुनिरहनु भएको छ। उक्त रेडियोको ठेगानामा सल्लाह सुझाव दिँदा पनि फरक पर्दैन। काठमाडौँमा रेडियो बागमती एफएम 107.4 MHz त्यसै गरी बाँकीको नेपालगंजमा रेडियो बागेश्वरी एफएम 94.6 MHz अनि आजदेखि हामी बाँकीको नेपालगंजमै रेडियो भेरी आवाज 95.6 MHzको रेडियो तरंगबाट गुन्जिएका छौं अनि त्यसै गरी लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 MHz टिकापुर कैलालीमा काइट्स एफएम 91.8 MHz मगलसेन अछाममा रेडियो सोसाइटी एफएम 89 MHzको रेडियो तरंगमा सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसै गरी आजदेखि अक्सिजन मिडिया ग्रुपद्वारा सञ्चालित काठमाडौँमा अनलाइन रेडियो अक्सिजनबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। अक्सिजन मिडिया मार्फत पनि यो कार्यक्रम सुन्दै हुनुहुन्छ जसको वेबसाइट www.onlineradiooxygen.com मार्फत तपाईँले सुनिरहनु भएको छ। उक्त ठेगानामा पनि सल्लाह सुझाव प्रतिक्रिया दिइदिनुहोला र तपाईँ गजल पठाउन चाहनुहुन्छ भने गजल पठाउने हाम्रो आधिकारिक ठेगाना इमेल र फेसबुक हो र उक्त ठेगानामै तपाईँले गजल पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना gajalbimba@gmail.com gajalbimba@gmail.com त्यसै गरी rohitshi2014@gmail.com rohitshi2014@gmail.com र फेसबुकमा गजलबिम्ब भनेर सर्च गर्नुभएपछि फेसबुकमा हामीलाई भेट्न सक्नुहुन्छ। सुन्नुभयो त्यसको लागि तपाईँ सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद। यतिन्जेल प्रविधि संयोजनमा रहेर साथ दिनुहुने सम्पूर्ण प्राविधिक मित्रहरूलाई पनि धेरै धेरै धन्यवाद अनि आजको व्यवसायबाट म कार्यक्रम सञ्चालक रोहित साई अनुरागी बिदा हुन्छु। हवस् त नमस्कार शुभरात्री।